आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
शरण कमलमा शरण कर। बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। मित्र, सधैँ झै आज पनि हामी प्रार्थना सहित वचन अध्ययनलाई आरम्भ गरौं। आउनुहोस्, हामी प्रार्थना गरौं। हे सामर्थ्य परमेश्वर बुबा, हामी तपाईंलाई धन्यवाद दिन्छौं, किनकि यसरी सधैँ नै हामीलाई आफ्नो वचनद्वारा बातचित गर्ने, अध्ययन गर्ने, मनन गर्ने अवसर दिनुहुन्छ, जुन हाम्रो जीवनको, विशेष गरेर आत्मिक जीवनको निम्ति शक्ति र स्रोत हो, जुनले हामीलाई आत्मिक तन्दुरुस्ती दिन्छ, आत्मिक सामर्थ्य दिन्छ, जुनले हामीलाई यस संसारमा जिउन मजबुती दिन्छ, शैतानसँग, संसारिक कुराहरूसँग सामना गर्न बल दिँदछ। धन्यवाद छ प्रभु तपाईँको वचनको निम्ति। धन्यवाद छ तपाईँले हामीलाई यो सुन्दर वचन अध्ययन गर्ने अवसर दिनुभएको लागि। हरेक मित्रहरूसँग तपाई बातचित गर्नुहोस् आफ्नो वचनद्वारा, उनीहरूलाई आफ्नो ज्ञान बुद्धि दिनुहोस्, ताकि तपाईँको वचन बुझ्न सकुन् र मनमा राख्न सकिकन आफ्नो दिन प्रतिदिनको जीवनमा उतार्न सकुन् व्यवहारिकतामा। प्रभुजी, हरेकलाई नाम नाम गरेर आशिष दिनुहोस्, उनीहरूको जीवनमा, परिवारमा, पेसामा, हरेक क्षेत्रमा तपाईँको आशिष भएको होस्। धन्यवाद दिँदा यो प्रार्थना प्रभु येशु ख्रिस्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन उपदेशक दुई अध्यायबाट देख्न गइरहेका छौं। यस अध्यायमा हामी देख्नेछौ सुलेमानको जीवनमा सन्तुष्टि पत्ता लगाउन निम्न बाटोहरूको पाठ्यक्रमहरूको पछ्याउनेछन्। यो आधुनिक मानिसहरूको निम्ति जनप्रिय बाटो हो, जसले सुख भोगमा सन्तुष्ट खोज्छन्। सबभन्दा पहिले यहाँ हामी देख्छौ सुख भोग। उपदेशक दुई अध्याय एक पदमा भनिएको छ, मैले आफ्नो मनमा विचार गरे, म सुख विलासमा बसेर खुब मजा गर्नेछु, तर त्यो पनि व्यर्थै रहेछ। हाँसीको विषयमा मैले भने, त्यो त पागलपना रहेछ। मित्र, सुलेमानले संसारमा पाइने सुख विलास सम्बन्धका हरेक कुराहरूको कोसिस गरे। एकजना प्रसिद्ध अमेरिकी प्रभुका जनले भनिरहेका थिए यसै प्रसंगमा, हामी यौन काम बासना वा कामुकतामा पागल मानिस हौ, र यसको निम्ति हामीले के देखाउँछौ? निश्चय नै हामीसँग नीच घटिया नैतिकताहरू छन् र हामीसँग यौन संक्रामक रोगहरू छन्, जुन एक महामारीको रूपमा बढ़िरहेको छ, जस्तै एड्स इत्यादि। अनि यो कुरा हाम्रो देशमा, हाम्रो समाजमा पनि सत्य छ। यो नयाँ पीढ़ीका मानिसहरू सेक्सको बारेमा, यौनको सम्बन्धमा धेरै कुरा जान्दछन्। सुलेमान अहिले यौन काम बासना सेक्सको क्षेत्रमा अति नै धेरै कुशल विशेषज्ञ थिए। उससँग 1000 पत्नीहरू थिए र उपपत्नीहरू, र ती सबै उनको निम्ति उपलब्ध थिए। कुनै मानिस जसका 1000 पत्नीहरू छ, त्यो निश्चय नै त्यस क्षेत्रमा कुशल हुनै पर्छ। अनि सुलेमानले सन्तुष्टिको खोज्न सेक्स काम बासनाको तरिकाको पनि कोसिस गरे, साथै उसले सन्तुष्ट पाउन मद्यपान सेवन र मोज मजाको कोसिस गरे। सुलेमानले तमाम प्रकारका भोग विलासका कोसिस गरे। मैले आफ्ना मनमा विचार गरे, म सुख विलासमा बसेर खुब मजा गर्नेछु, तर उसको निष्कर्षको ध्यान दिनुहोस्, हेर त्यो पनि व्यर्थ हो, खाली रित्तु हो। पद दुईमा भन्छन्, हाँसीको विषयमा मैले भने, त्यो त पागलपना हो। उसले आफूलाई रमाइलो गराउन विभिन्न हँसाउने कुरा भन्ने, हँसाउने कथा भन्ने हास्य कलाकारहरू पनि राखेथे, अनि सम्भवत तिनीहरू धेरै जसो सन्देहयुक्त अनिश्चित थिए। उसले भने, मैले यो पनि समयको बर्बाद मात्र पाए। अनि तीन पदमा भन्छन्, मैले मनमा सोचे कि कुन प्रकारले मेरो बुद्धि बनिरहोस् र मेरो प्राणलाई दागमध्य पिएर किन पागल बनाऊ र किन मूर्खताको थामी रहौं, जबसम्म थाहा नपाऊ कि यो असल काम के हो। संसारमा जुन मनुष्य आफ्नो जीवनभर गर्छ, संसारमा, यो कुराको ध्यान दिनुहोस्, सुलेमान त्यो मानिस हो जो परमेश्वर रहित परमेश्वर बेगर शोध अनुसन्धान गरिरहेका छन् आफ्नै बुद्धि आफ्नै ज्ञानको भरमा। अनि चार पदमा भन्छन्, मैले ठूलो कामहरू गरे, मैले आफ्नो निम्ति घरहरू बनाए औ दागबारीहरू लगाए। यी सुलेमानका हदी शोकहरू थिए। आज पनि सुलेमानका अस्तबलका विनाशहरू भग्नावशेषहरू यरूसलेममा र अन्य धेरै स्थानहरूमा देख्न सकिन्छ। मेदुगोमा पर्यटक गाइडले तपाईंलाई उसको घोडाहरूले खाने डोडका भग्नावशेषहरू टुक्राहरू देखाउँछन्। सुलेमानसँग पूरा मुलुकभरि अस्तबलहरू थिए, यानि घोडा राख्ने घरहरू। यद्यपि मोसाको व्यवस्थाले अत्याधिक घोडाहरू थुपार्नलाई सख्त कडा निषेध गरे तापनि उसले हजारौं संख्यामा घोडाहरू राखेथे। पद पाँच र छमा भनिएको छ, मैले आफ्नो निम्ति फल फूलका बगैंचाहरू र उद्यानहरू बनाए, तिनमा किसिम किसिमका फलका रूखहरू रोपे, बढ्दै गरेका रूखहरूलाई सिंचाई गर्न मैले दहहरू खन्न लाए। ती बगैंचाहरूको निम्ति उससँग सिंचाईको योजना पनि थियो। अनि सात पदमा भन्छन्, मैले कमारा कमारीहरू किने औ मेरा घरमा जन्मेका कमारा कमारीहरू पनि थिए, मेरा धन सम्पत्ति थिए औ यरूसलेममा भएका मेरा पूर्वजहरू भन्दा मेरा धेरै गाई बस्तु र भेडा बाख्राहरू थिए। उसले प्रशस्त चौपायाहरू पशुहरू पालेथे, साथै उसले आफ्नो मुलुकमा सुन चाँदीहरू थुपारेथे। उससँग प्रशस्त पैसा थियो, उससँग कमारा कमारीहरू थिए, दास दासीहरू थिए। संसारमा उपलब्ध हुने तमाम आराम र विलासिताका साधनहरू उससँग थिए। अहिले यो कुरा थाहा पाइएको छ कि हर्मोन पर्वतबाट उसको निम्ति हिउँ ल्याइन्दथ्यो ताकि उसले गर्मी महिनामा चिसो पियाउ पिउन सकुन्, र सायद त्यो हिउँको ढिका ठूला बर्तनमा उसको सुत्ने कोठामा राखिन्दथे ताकि गर्मीको समयमा गर्मीबाट राहत पाउन सक्थे। मलाई लाग्छ सुलेमानले हरेक कुराको कोशिश गरे जुन मानिसले सुख विलासको निम्ति कोशिश गर्न सक्थे। अनि आठ पदमा भनिएको छ, मैले राजाहरूबाट र देश देशहरूबाट धन दौलत सुन र चाँदी पनि थुपारे, मैले गायक गायिकाहरू औ मानिसहरूले मनोरञ्जन गर्ने सबै कुरा प्राप्त गरे। उसले आफ्नो महलमा आज ठूलो शहरमा र शहरका ठूला होटलहरूमा हुने नाइट क्लब डिस्को राख्थे। उससँग सबै प्रकारका संगीत थिए, तर त्यसले उसको हृदयको कति पनि सन्तुष्ट पारेन। अनि नौ र दस पदमा भन्छन्, यरूसलेममा भएका मेरा सबै पूर्वजहरू भन्दा म महान धेरै महान भए औ मेरा बुद्धिले गर्दा म उच्च पदमा पुगे। लोभ लागेका कुरो प्राप्त गर्न मैले आफैलाई इन्कार गरिन, न त मैले कुनै किसिमको सुख चाहिँलाई इन्कार गरे। साँच्ची नै मैले मेरा सबै मेहनतबाट सुख पाए औ मेरा सबै मेहनतको फल यही थिए। अर्को शब्दमा उसले चाहेका मन गरेका कुनै पनि कुरा उसले किन्दथे र त्यसको आनन्द उठाउँथे। त्यहाँ त्यस्तो कुनै कुरा थिएन जुनको उसले अनुभव गरेन, उसबाट कुनै कुरा बचेको थिएन। तपाईँ सोच्नुहोला त्यस्तो स्थानमा हुने मानिसहरू निश्चय नै सुखी हुनेछन्, तर मित्र निश्चय नै तिनीहरू आनन्दित सुखी मानिस हुँदैनन्। त्यसकारण त धनी मानिसहरू आत्महत्या गर्दछन्। सारा सुख भोग विलासले मानिसहरूलाई आनन्द दिने भए किन धेरै प्रसिद्ध धनी मानिसहरू आत्महत्या गर्छन्? जससँग सम्पूर्ण कुरा छ, मान इज्जत रूप रंग पैसा धन इत्यादि, किन तिनीहरू आत्महत्या गर्दछन् भन्दा तिनीहरू पनि सुलेमानको जस्तै उनी एउटै निष्कर्षमा आएका छन्। उसले सुख विलासका तमाम कुराहरूको कोशिश गरे र यो निष्कर्षमा आए, तब फर्केर मैले गरेका सबै हातका कामहरू विचारे, मेरा सबै परिश्रम र मेहनतलाई औ के देखे भने सबै कुरा व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र रहेछ। ती सबै संसारमा बेफाइदाका कुरा रहेछन्। ओ, यो कस्तो कथन हो जुन त्यस मानिसबाट आएको छ जससँग संसारका हरेक कुरा थियो। धेरै मानिसहरूले सुलेमानको कुरालाई पत्याएन र पत्याउने छैन, र तिनीहरूले पनि उही शोध अनुसन्धान गर्छन्। अन्तिममा तिनीहरू उही निष्कर्षमा आउँछन्। तिनीहरू भन्छन् जीवन रित्तो खाली हो, सबै कुरा व्यर्थ र बतासले खेदेको जस्तो मात्र रहेछ, ती सबै संसारमा बेफाइदाका कुरा रहेछन्। त्यसपछि निम्न बाँकी पदहरूमा सुलेमान अर्को क्षेत्रमा सर्छन्, म कामना गर्दछु कि यसको निम्ति मसँग उक्तम शब्द भए हुने थियो, तर म यसलाई यहाँ भौतिक बात भन्दछु। अहिले यस क्षेत्रमा सुलेमान आफ्नो खोज आफ्नो शोध अनुसन्धान गर्छन्। भौतिक बात यो चाहिँ अहिलेको निम्ति मात्र जिउनु हो। यो आज मानिसहरूले बुझ्नुपर्छ कि किनभने हामी भन्छौं हामी अहिलेको पीढ़ी नौ जेनेरेशन हौ। यो भौतिकवादी धारणा हो, यो चाहिँ अहिलेको निम्ति बस वर्तमानको निम्ति जिउनु हो, आफ्नै स्वयंको निम्ति स्वार्थको निम्ति जिउनु हो। यी हरेक शब्दहरूले त्यस प्रकारको जिउने कुराको रूपको वर्णन गर्दछ। बाह्र पदमा भनिएको छ, तब मैले बुद्धि पागलपना र मूर्खता के रहेछन् सो हेर्नलाई विचार गरे, किनभने म पछि हुने राजाले के गर्न सक्छन् र केवल यति मात्र जे अघि गरिएको थियो। अर्को शब्दमा सुलेमानले जस्तो कसैले पनि त्यस क्षेत्रमा अध्ययन गर्न सक्दैनन्, उसपछि आउने अन्य मानिसहरूले त्यही कुराको दोहोर्याउनेछन् जुन सुलेमानले गरे, र यो कुराको पत्ता लगाउनेछन् कि यो अति नै निराश मात्र हो। अनि तेह्र पदमा भन्छन्, औ जस्तो अन्धारो भन्दा उज्यालो धेरै लाभदायक हुन्छ, त्यस्तै गरी मूर्खता भन्दा बुद्धि धेरै लाभदायक हुन्छ भनी मैले देखे। मूर्ख हुनु भन्दा बुद्धिमान मानिस हुनु असल हो, अशिक्षित ढिट हुनु भन्दा शिक्षित समझदार हुनु असल हो। चौध पदमा भनिएको छ, आफू कहाँ जाँदैछ सो बुद्धिमानले देख्छ, तर मूर्ख चाहिँ अन्धारोमा नै हिँड्छ, तापनि तिनी दुवैमाथि एउटै घटना घट्दो रहेछ भनी मैले देखे। मेरो आमा र बुबा र स्कूलमा शिक्षकहरूले मलाई भन्थे, आफ्नो बुद्धिको आफ्नो दिमागको प्रयोग गर। त्यही नै सुलेमान भनिरहेका छन्, बुद्धिमान मानिसले आफ्नो दिमाग र आफ्नो आँखाको प्रयोग गर्छ, तर मूर्ख चाहिँ अन्धारोमा हिँड्छ। पद चौधको अन्तिम खण्डमा भन्छन्, तापनि तिनी दुवै माथि एउटै घटना घट्दो रहेछ भने मैले देखे। चाहे तपाईँ कति धेरै बुद्धिमान हुनुहोस्, तपाईँ मूर्खबाट त्यति धेरै टाढा हुनुहुन्न, किनभने तपाईँ दुवैको अन्त एकै नाशमा एकै तरिकामा हुनेछ। अनि पन्ध्र पदमा भनिएको छ, यसैले मैले आफ्नो मनमा विचार गरे, ममाथि पनि मूर्खको दशा आइपर्ने रहेछ, म बुद्धिमान भएको के मतलब भयो, बुद्धिले मलाई के फाइदा हुन्छ र, मैले मनमा नै विचार गरे, यो पनि व्यर्थ रहेछ। यो चाखलाग्दो कुरा छ कि आधुनिक मानिस जससँग महान आविष्कारहरू छन्, उससँग तमाम वैज्ञानिक फाइदाहरू छन्, तमाम दवाईहरू औषधिहरू छन्, तापनि त्यति लामो समय मानव जीवनको आयु बढ़ाउन सकेको छैन। मानिसले त्यो पृथ्वीमा आफ्नै स्वयंको लागि त्यति धेरै काम गरेका छैनन्। अनि सोह्र पदमा भन्छन्, मूर्खको भन्दा बुद्धिमानको बेसी सम्झना हुँदैन, किनभने जसरी दिन बितेर जान्छ त्यसरी नै सबैको सम्झना पनि रहने छैन। हाय, बुद्धिमान र मूर्खको एउटै मरण हुन्छ। मित्र, तिनीहरू दुवै उही किसिममा मर्दछन्। तपाईँ अति नै बुद्धिमान हुनुहोला, तपाईँको दिमाग ज्यादै होला, तपाईसँग धेरै डिग्रीहरू होलान्, तर ती कुनैले तपाईलाई सहायता गर्ने छैन जब तपाईँको मर्ने समय आउँछ, न तिनै कुराले तपाईँलाई मर्ने कामबाट रोक्नेछ। जब तपाईँ यो पृथ्वी छोडेर जाने समय आउँछ, तपाईँ जानुहुनेछ, अनि यो संसारमा कुनै त्यस्तो कुरा छैन जुनले तपाईँलाई यसबाट बचाउन सक्छ, रक्षा गर्न सक्छ। सत्र पदमा भनिएको छ, यसैले मैले जीवनलाई घृणा गर्न लागे, किनभने संसारमा गरेको हरेक काम मेरो निम्ति दुख रहेछ, किनकि सबै कुरा व्यर्थका र बतासले खेदेको जस्तो मात्र रहेछन्। मित्र, यो कुराको दोहोर्याउन चाहन्छु, व्यर्थको अर्थ हो खाली, रित्तो, अर्थविहीन, उद्देश्यविहीन। भन्छन्, संसारमा गरेको हरेक काम मेरो निम्ति दुख मात्र रहेछ, व्यर्थ रहेछ। थोमस ए एडिसन महान वैज्ञानिक त्यसको एक उदाहरण हो। यो मानिस प्रयोगशालामा दिन रात काम गर्थे र धेरै कुराहरूका आविष्कार र विकास गरे, जस्तै इलेक्ट्रिक लाइट बल्ब, बिजुली बत्तीका चिम र हाम्रा सबै रेकर्डिङ गर्ने सामानहरू एडिसनका कामका महान देन हुन्। उनी महान बुद्धिमान मानिस थिए, तर उनी अरू मानिस जस्तै मरे। उसका तमाम कामहरूले आविष्कारहरूले उसको निम्ति के असल काम गरे। उसको प्रयोगशाला फ्लोरिडामा सुरक्षित राखिएको छ। उनी दिन रात काम गर्दथे। उससँग अति नै नराम्रो निन्द्रा नलाग्ने आदत थियो, त्यसकारण उसको प्रयोगशालामा नै आफ्नो सानो बिस्तारा राखेको हुन्थे र कहिले कहीँ केही क्षणको निम्ति झपक लिन्थे, अनि उनी दिन रात काम गर्थे। यो कोशिश गर्दै कि धेरै भन्दा धेरै त्यस्ता कुराहरूको आविष्कार गरिन सकुन् जुन पहिले अघि कहिले पनि गरिएका छैनन्। मलाई लाग्दैन कि उसको जीवन उसको लागि आनन्द, खुशी, रोमाञ्च थियो। मलाई लाग्छ थोमस ए एडिसनले जीवनलाई अति नै धेरै पटै लाग्दो पाए। अठार पदमा भनिएको छ, यसैले संसारमा मैले गरेका मेरा सबै परिश्रम र मेहनतलाई मैले घृणा गर्न लागे, किनभने मैले त्यसको फल मेरो उत्तराधिकारीको निम्ति छोडिराख्नु पर्छ। मित्र, मसँग आज जे जति छ ती सबै मैले कुनै दिन छोडेर जानुपर्छ। के तपाईँले कहिले यसको बारेमा सोच्नु भएको छ? यसले तपाईँको निम्ति के असल के भलाइ गर्न गइरहेको छ? ओह, कति धेरै! अरू त के ख्रिस्टियनहरू आफ्ना सारा जीवनहरू यो संसारका कुराहरू जम्मा गर्नमा बिताउँछन्। त्यसपछि एक दिन तिनीहरूले त्यसको केही ईश्वरहीन नातादारहरूलाई छोड्छन्। कोही ख्रिस्टियनहरूले आफ्ना पैसा धन ख्रिस्टियन संस्थाहरूमा छोड्न इरादा गर्दछन्, छोड्न चाहन्छन्, ताकि तिनीहरूका पैसाले तिनीहरू यस पृथ्वीबाट विदा लिइसकेपछि सुसमाचारको प्रचार हुन सकोस्, प्रभुको काम हुन सकोस्। तर तपाईँले कहिले यो कुरा रोकिएर सोच्नु भएको छ कि कति धेरै ख्रिस्टियन संस्थाहरू र चर्चहरू सत्य विश्वास त्यागी भएका छन् र परमेश्वरको वचनको सिकाउने कामबाट टाढा हटिगएका छन्? यस्ता कुराहरू हामी पश्चिमेली मुलुकमा प्रशस्त भेटाउँछौ। उदाहरणको निम्ति हार्वर्ड, जसले हार्वर्ड युनिभर्सिटीको स्थापना गरेका थिए, जो मौलिकवादी विश्वासी थिए, उसले आफ्ना पैसाहरू मौलिकवादी ख्रिस्टियन विश्वासको फैलान त्यसको विस्तार गर्न छोडिदिए। आज तपाईँ त्यस हार्वर्ड युनिभर्सिटीमा मौलिक विश्वास त अलिकति पनि पाउनुहुन्न। तिनीहरू विश्वासबाट टाढा भइगए। हार्वर्डले छोडेको पैसा उसले सोचेको इच्छा गरेको कुराबाट ठिक विपरीत कामको निम्ति प्रयोग गरियो। आज त्यो युनिभर्सिटी एक लिबरल युनिभर्सिटी भएको छ। धेरै ख्रिस्टियनहरू आफ्ना पैसाहरू केही त्यस्ता ख्रिस्टियन संस्था भनिने संस्थालाई छोड्छन्, तर तिनीहरूसँग कुनै निश्चयता छैन कि ती संस्थाहरू विश्वासमा सत्य रहनेछन् या छैनन्। हामी जान्दछौ कि सुलेमान उही किसिमको समस्याको सामना गरे र पहिलो राजा 12 अध्यायले हामीलाई भन्छ कि त्यहाँ वास्तवमा के भएथ्यो। उसले आफ्नो राज्य आफ्नो छोरालाई छोडे र त्यो उसको छोराको मूर्खताले राज्यको दुई भागमा विभाजन भयो, उत्तरी राज्य इसरायल र दक्षिणी राज्य यहुदामा। ओ, यो कस्तो दयनीय घटना थियो। 18 पदमा भनिएको छ, यसैले संसारमा मैले गरेका मेरा सबै परिश्रम र मेहनतलाई मैले घृणा गर्न लागे, किनभने मैले त्यसको फल मेरो उत्तराधिकारीको निम्ति छोडिराख्नु पर्छ। अनि 19 पदमा भनिएको छ, त्यो बुद्धिमान हुने हो कि मूर्ख हुने हो कसलाई थाहा छ र तापनि संसारमा मेरा सबै परिश्रम र निपुणताको फल त्यसैले पाउनेछ, यो पनि बिल्कुल व्यर्थ हो। सुलेमानले देखे कि केही कुराको निम्ति काम गर्न र त्यसपछि त्यसलाई मूर्खलाई दिन समयको बर्बाद हो। 20 पदमा भनिएको छ, तब मेरा सबै परिश्रम र मेहनतलाई सम्झेर म स्वयं निराश। 21-23 पदमा भनिएको छ, किनभने बुद्धि ज्ञान र निपुणतासँग मेहनत गर्नेले ती सबै कुनै परिश्रम नै नगर्ने मानिसको निम्ति छोडिदिनुपर्छ, यो पनि व्यर्थ र एकदमै भूल हो। संसारमा मानिसले गरेका आफ्ना सबै परिश्रम, आफ्ना योजनाहरू र आफ्ना मेहनतको फल के पाउँछ र त्यसका सारा जीवन कालभरि नै त्यसका काम त्यसको निम्ति पीड़ा र दिगदार मात्र हो। राति पनि त्यसको मनले विश्राम पाउँदैन, यो पनि व्यर्थ हो। त्यसपछि आगे 24-26 पदमा भन्छन्, मानिसको निम्ति आफ्नो परिश्रमको सट्टामा खानु पिउनु र मौज मजा गर्नुभन्दा अरू बढी केही छैन। तापनि मैले यो देखे कि यो पनि परमेश्वरको हातबाट नै मिल्दछ, किनभने उहाँले दिनु भएन भने कसलाई भोजन अथवा कसलाई सुख मिल्नेछ र जुन मानिसले परमेश्वरलाई खुशी तुल्याउँछ त्यसैलाई उहाँले बुद्धि ज्ञान र आनन्द दिनुहुन्छ। तर पापीलाई परमेश्वर प्रसन्न हुनुभएको व्यक्तिको निम्ति धन सम्पत्ति जम्मा गर्ने थुपार्ने कष्ट दिनुहुन्छ, यो पनि व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र हो। यदि तपाईँ आफ्नो निम्ति स्वार्थको निम्ति जिरहनु भएको छ, चाहे तपाईँ परमेश्वरको जन हुनुहोस् या नयाँ जन्म नपाएको पापी हुनुहोस्, त्यो बेकारमा जानेछ। यसले तपाईँको हृदयमा कडवाहट र कटुरतातिर डोर्याउनेछ र आखिरीमा तपाईँले आफ्नो हातहरूमा जिरो आलु बाहेक केही कुरा पक्रिरहनु भएको हुने छैन।
जिन्दगीको अर्थ नै हराएपछि जिन्दगीको मूल नै बिर्सेपछि बुझ्दैन सकिने मेरो जिन्दगी जुनैन सकिने मेरो जिन्दगी हो। वहाँ मेरो निम्ति जिउनु भो, वहाँ मेरो निम्ति मर्नु भो, वहाँ मेरो निम्ति जिउनु भो, तर म सही बुझ्न सकिन उहाँको प्रेमलाई, तर म सही बुझ्न सकिन उहाँको जस्तो तिम्रो जिन्दगी पछि बुझ्न नसकिने मेरो जिन्दगी, धुन नसकिने मेरो जिन्दगी धुनु।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।